नमस्कार, कार्यक्रम यात्रामा तपाईलाई स्वागत छ। म रुबिना श्रेष्ठ। कार्यक्रम यात्रा हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत मंगलबार बेलुका 5:20 देखि 6 बजेसम्म प्रसारण हुन्छ। उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको कार्यक्रम यात्रा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत विश्वभर एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रम यात्रा उज्यालो रेडियो नेटवर्कमा मंगलबार राति 10 बजे पुनः प्रसारण हुन्छ। यो कार्यक्रममा हामी यात्रा र यात्रीका अनुभव, यात्राका भोगाई र पर्यटकीय गन्तव्यका बारेमा कुराकानी गर्छौं। आजको कार्यक्रममा यात्राको अनुभव सुनाउनको लागि हामीसँग हुनुहुन्छ सौरभ ढकाल। आजको यात्रामा हामी सौरभ ढकालको यात्रा अनुभव सुन्दै र सुनाउँदैछौ। सौरभ ढकाल पहिले समाचार खबर खोज्दै हिँड्नुहुन्थ्यो, आजभोलि घुम्न जाने पर्यटकीय गन्तव्य अनि गन्तव्यसम्म पुग्ने बाटोहरू खोज्नुहुन्छ। कार्यक्रममा स्वागत छ।
धन्यवाद।
बाटोहरू खोज्दै हुनुहुन्छ?
बाटो पनि खोज्छु अनि अनि कथाहरू पनि खोज्छु। तर अघि हजुरले भन्नुभयो जस्तो पहिले खोज्ने जस्तो एकदम कडा हार्ड न्युजहरू चाहिँ खोज्न छोडेछु। अहिले चाहिँ अलिक बासी नहुने, खान मिल्ने त्यस्तो खालको कथाहरू खोज्छु।
यो पहिलाको कुरा गर्दाखेरि पत्रकारिता गर्नुहुन्थ्यो, मेन स्ट्रिम जर्नलिजम छोडेर यात्रातिर लाग्नु भएको छ। त्यो मेन स्ट्रिम जर्नलिजम पत्रकारिताबाट यात्रासम्मको यात्राको अलिकति कथा सुनाइदिनुहोस् न, कसरी पुग्नुभयो यो छोडेर?
पत्रकारिता गर्छ यो मान्छेले, अहिले कथाहरू लेख्छ भनेरै मलाई एउटा लामो यात्रामा सहभागी गराइयो। सन् 2012 त्यो चाहिँ ग्रेट हिमालयन ट्रेल भन्छ, पूर्व मेचीदेखि पश्चिम महाकाली हिमालको फेदी हिँड्ने। अनि त्यतिखेरको मुख्य उद्देश्य चाहिँ हिँड्दै कथाहरू खोज्दै, अब हिमालको कथाहरू त प्राय सहरसम्म आइपुग्या हुँदैन भन्ने छ, थियो, रहिरहेछ होइन, त्यो कुराहरू चाहिँ यहाँसम्म ल्याउने भन्ने उद्देश्य थियो। सँगसँगै चाहिँ त्यो ठाउँको नक्साङ्कन होइन, सो डिजिटल गुगल म्यापमा वा अन्य इन्टरनेटमा चाहिँ नक्साङ्कन पनि गर्न सकिन्छ कि भनेर त्यो यात्रा गरिएको थियो। यात्रा भयो, त्यो करिब 90 दिन लगाएर यात्रा सकियो। यात्रा सकिसकेपछि जब म काठमाडौँ आएँ, काठमाडौँ आउँदा चाहिँ म त अलि बिग्रिसकेको रहेछु। एक त हिँड्ने बानी परेछ, अर्को चाहिँ मेरो सोच्ने विचार गर्ने चिजहरूमा चाहिँ केही सामान्य परिवर्तनहरू भएछ, जुन परिवर्तनको कारणले गर्दाखेरि मैले लगातार यही खालको पत्रकारिता गरेर अलि हुन्न कि अलि फरक खालको कथाहरू बटुल्नुपर्छ। पत्रकारितामा चाहिँ केही तपाईँको केही लिमिटेसनहरू छ होइन, हजुरलाई थाहा छ, भनेको समाचार बनायो पस्क्यो त्यसको पछि लागिराख्न सकिन्न। तर मलाई त्यो यात्राको बेलामा चाहिँ के महसुस भयो भने त्यस्तो पछि लाग्ने लागिराख्न नसक्ने समाचारहरूको पछि लागेर कति बस्नु, बरु यस्तो कथाहरू सुनाउनु पऱ्यो जहाँ चाहिँ फेरि जान पाइयोस्, फेरि त्यो कथाहरू सुनाउन पाइयोस्, कथाको एउटा प्रभावसम्म पुग्न पाइयोस् भन्ने लागेर अनि मैले चाहिँ त्यो कर्म छोडेर त्यस्तै हो, तर त्योभन्दा अलि गहिराईमा जान सक्ने अलि स्वच्छन्द टाइपको आफूलाई जे मन लाग्यो त्यही गर्न पाइने खालको काम सुरु गरे हो।
अब समाचार खोज्दाखेरि त अफिस पनि जानु पऱ्यो समाचार बनाउनलाई, अब त पर्दैन नि त?
त्यो पनि पर्दैन, तर त्यस्तो भनेर अफिसै नभए पनि होइन, एउटा वर्क स्टेसन भन्ने काम गर्ने थलोहरू बनाएको छौँ। सामान्य आजभोलि अब टेक्नोलोजीको जमाना छ, ल्यापटप अफिस भइहाल्छ, सजिलो छ।
त्यो तपाईँले भन्नुभयो नि परिवर्तन, त्यो 900 दिनको यात्रापछि तपाईँमा आएको केही परिवर्तन, कस्तो खालको परिवर्तन आएको थियो?
मुख्य कुरा चाहिँ यात्राको एउटा एकदमै रमाइलो पछि के हुँदो रहेछ भने, तपाईँ पहिलो दिन हिँड्दै हुनुहुन्छ, हिमाल हेर्दै हुनुहुन्छ, त्यहाँको सिनहरू हेरिराख्नु भएको छ, जङ्गल हेरिराख्नु भएको छ, फोटो खिचिराख्नु भएको छ, दोस्रो दिन पनि त्यही गर्नुहुन्छ, तेस्रो दिन पनि त्यही गर्नुहुन्छ, लगातार अब 10 दिनभन्दा बढी भइसकेपछि चाहिँ तपाईँ अब फोटोसोटो हेर्ने, खिच्ने, हिमाल हेर्ने होइन, तपाईँले चाहिँ आफूले आफूलाई हेर्ने मौका पाउनुहुँदो रहेछ। यो एक खालको मेडिटेसन जस्तो नि होइन, सधैँ त्यही हिमाल कति हेर्नु कति फोटो खिच्नु हुन्छ नि त अलि लामो यात्रा भएपछि। करिब मलाई पनि 90 दिनको यात्रामा चाहिँ मध्यतिर पुगिसकेपछि मैले धेरै फोटोहरू खिचेको छैन, किनभने त्यसपछि चाहिँ मैले किन हिँडिरह होला, के गर्न लाग होला, यो हिँडेर के हुन्छ होला होइन, मैले के काम गरिरहेछ थिए यो भन्दा अगाडि भन्ने खालको चाहिँ आफूलाई के भन्छ पुनरावलोकन गर्ने
एउटा
पुनरावलोकन गर्ने एउटा यस्तो मौका चाहिँ पाइदो रहेछ किनभने तपाईँ सहरको कामको बिचमा होइन दिनदिनै कथा खोज्नुपर्ने समय अवस्थाको बिचमा चाहिँ तपाईँले आफूले आफूलाई त्यसरी हेर्ने मौका विशेष गरी मैले चाहिँ पाएको रहेछु त्यो मौका मेरो लागि एउटा ठुलो अपर्चुनिटी भयो र त्यसले मलाई के रियलाइज गर्यो भने अहिले मैले जुन खालको पत्रकारिता गरिरहेको छु त्योभन्दा अलिक फरक खालको चिज चाहिँ गर्नुपर्छ भन्ने लागेको
हो त्यसपछि तपाईँ लगातार विभिन्न ठाउँहरू घुम्नको लागि विभिन्न ठाउँहरू पुगिराख्नु भएको छ है कुन कुन ठाउँ पुग्नुभयो
अब यो ग्रेट हिमालयन ट्रेल भन्ने बित्तिकै करिब करिब यसले 22-23 जिल्ला छोएर हामी यात्रा गरेका थियौँ अब ग्रेट हिमालयन ट्रेलमा चाहिँ के भयो भने एक ठाउँबाट अर्को ठाउँबाट हिँड्ने होइन मुख्य लक्ष्य नै हिँड्ने थियो अनि फर्केर आएपछि मलाई के रियलाइज भयो भने त्यो यात्रामा चाहिँ खासै मैले केही उपलब्धिपूर्ण हिँडाइभन्दा बढी केही काम गर्न सकिनँ किनभने हिँड्नु नै मुख्य काम थियो नि त बिहान खाजा खायो हिँड्यो अनि कहाँ पुगिन्छ खाना खायो त्यसपछि रात बासो बस्न हिँड्यो अनि त्यही ठाउँहरूमा चाहिँ फर्केर गएर जान सकिने ठाउँहरूमा चाहिँ म प्रायः फर्केर गएको छु जस्तो म्याग्दी भयो सगरमाथा क्षेत्रमा भयो जुम्लातिर भयो रारा क्षेत्रमा भयो पश्चिम पूर्व होइन त्यसको मुख्य उद्देश्य के भने म त आफू हिँडिहालेँ अनि मैले हिँडेर त्यहाँबाट धेरै कथाहरू ल्याउनु पर्ने थियो मेरो काम मैले केही कथाहरू ल्याउन के नै ल्याउन सकेर हरेक दिन हिँडेर त के कथा ल्याइन्थ्यो होला र तर त्यहीँको युवाहरूलाई चाहिँ कथा कसरी ल्याउन सकिन्छ होला अनि विशेष गरी इन्टरनेटमा त्यहाँको कथाहरू डिजिटल फुटप्रिन्टहरू बढाउन सकिन्छ कि भनेर म सिकाउन फर्केर गएको छु त्यसो गर्दाखेरि धेरै ठाउँभन्दा पनि ग्रेट हिमालयन ट्रेलकै ठाउँहरूमा म फेरि फर्केर चाहिँ धेरैचोटि गएको
कुन कुन ठाउँ फर्केर जानुभयो
जुम्ला फर्केर गएँ जुम्ला त पटक पटक फर्केर गइसकेँ 2-3 त्यसपछि यता म्याग्दी भन्छ यो धौलागिरी अन्नपूर्ण यो कम्युनिटी ट्रेक भन्छ जहाँ चाहिँ अहिले महावीर पुनले काम गरिराख्नु भएको छ त्यो एरियामा फर्केर गएको छु अनि त्यसपछि एभरेस्ट होइन एभरेस्टमा चाहिँ हामीले तपाईँ लुक्लादेखि माथि बेस क्याम्पसम्म करिब करिब 5 जति सानो सानो गाउँहरू छ गाउँ त भन्न मिल्दैन एभरेस्टतिरलाई सहर छ भनौँ न होइन सुविधा सम्पन्न सहरहरू छ अनि त्यो सहरहरूको चाहिँ नक्साङ्कन सबै घरहरू विशेष गरी लजहरूको त्यहाँको होटेलहरू त्यहाँको सानसानो किराना पसलदेखि लिएर चिया पसलहरूको नक्साङ्कन गर्ने काम गर्नको लागि हामी पहिलोचोटि 12 गएको थियौँ त्यसपछि फेरि हामी 14-15 चाहिँ गएर त्यस्तो कामहरू गरेछौँ
यो नक्साङ्कन गर्ने भन्नाले त्यहाँको पर्यटकीय सम्भावना खोज्ने हो कि कस्तो
सम्भावना खोजेर एकदम रिसर्च गर्ने रिपोर्ट बनाउने भन्दा पनि झ्याप्प खोज्ने इन्टरनेटमा हालिहाल्ने टाइपको हो यो होइन भनेको पर्यटकहरू जुन हामी विदेशी पर्यटकहरूलाई लक्षित गरेर यदि कुरा गर्छौँ भने चाहिँ उहाँहरू आजभोलि डिजिटल फुटप्रिन्ट हेर्न रुचाउनुहुन्छ जस्तो कुनै तपाईँको कुनै होटेल जानु छ बुकिङ गर्नु छ भने त्यो होटेल कस्तो रहेछ त्यो होटेलमा योभन्दा पहिले गएको ग्राहकहरूले के भनेका रहेछन् भनेर रिभ्यूहरू हेर्न चाहनुहुन्छ अब होटेल त छ हाम्रो ठाउँमा कति ठाउँहरूमा तर होटेलको बारेमा चाहिँ इन्टरनेटमा सूचनाहरू एकदम कम छ अपुरो छ भने चाहिँ त्यो होटेलको चल्ने सम्भावना बनाउन अलिक कम हुन्छ कि किनभने अहिले संसारै पुरै इन्टरनेटमा गइसक्यो नि त त्यो हिसाबले चाहिँ हामीले के गर्न सुरु गरेको हो भने पर्यटकीय ठाउँहरूको र पर्यटकीय सुविधाहरू त्यहाँ भएका होटेल बाटो घाटोहरूको सुविधाहरूलाई चाहिँ डिजिटल फुटप्रिन्ट बढाउने इन्टरनेटमा गुगल म्यापमा वा अरू प्लेटफर्महरूमा चाहिँ त्यसको सूचनाहरू राखिदिन थालेको त्यसले गर्दाखेरि चाहिँ त्यो क्षेत्रको इन्फर्मेसनहरू चाहिँ बढीभन्दा बढी इन्टरनेटमा हुने भयो इन्टरनेटमा हेरेर पर्यटकहरूले त्यसको पूर्व सूचना पाउने भयो र फेरि पर्यटकहरू आएपछि पनि उनीहरूले पनि फिडब्याकहरू रिभ्यूहरू दिन पाउने भयो त्यसले चाहिँ अहिलेको बजारलाई चाहिँ त्यसले केटर गर्न सक्छ पहिले चाहिँ पहिलेभन्दा फरक छ नि त अहिले इन्टरनेटको बजार त्यो कारणले त्यस्तो काम गरिरहेको हो
त्यस्तो त पहिला तपाईँले गर्ने काम भन्दा अहिलेको काम निकै रमाइलो पो रहेछ है
रमाइलो छ
अहिलेको तपाईँले जुन गरिराख्नु भएको छ यो डिजिटल फुटप्रिन्ट राख्ने इन्टरनेटमा भन्नुभयो यसले कतिको परिवर्तन ल्याएको छ त तपाईँ पुग्नु भएको ठाउँहरूमा तपाईँले जहाँको त्यो डिजिटल फुटप्रिन्ट जुन भन्नुभयो त्यसले गर्दाखेरि ती ठाउँको ठाउँमा के परिवर्तन आएको छ
अब त्यसरी हामीले जहाँ जहाँ त्यस्तो खालको कामहरू गऱ्यौँ त्यहाँ गएर कति परिवर्तन आयो भनेर नापिहालेको त छैन हैन तर त्यसको प्रभावहरु देखिन्छ जस्तो उदाहरणको लागि हामीले पछिल्लो चोटी बारपाकमा पनि हामीले काम गरेका थियौ बारपाकमा चाहिँ भुइँचालो जानु भन्दा अगाडि नै हामीले एउटा स्टोरी क्याम भनेर त्यहाँको डिजिटल फुटप्रिन्टहरु गरेका थियौ भिडियोहरु फोटोहरु सबै गरेका थियौ अब संयोग भनौ वा दुर्भाग्य भनौ त्यही केन्द्रबिन्दु भएर भुइँचालो गयो त्यसपछि चाहिँ त्यो सुन्दर शहर कस्तो थियो भनेर देखाउनको लागि चाहिँ त्यो पहिलेको डिजिटल फुटप्रिन्ट एकदमै काम लाग्यो भनेको त्यहाँको फोटो भिडियोहरू देखाएरै हामीले बारपाकको चाहिँ खास परिचय यो हो हैन पछि त सबैजना बारपाक पुगे केन्द्रबिन्दु त्यो त भत्किएको थियो नि त त्यस्तो अवस्थामा चाहिँ यसको धेरै महत्त्वपूर्ण महत्त्व हुने रहेछ भन्ने रियलाइज चाहिँ इम्प्याक्ट बनाउन एउटा त्यो पनि भयो एभरेस्ट क्षेत्रमा पनि हामीले भुइँचालो जानु अगाडि नै सबै डिजिटल फुटप्रिन्टहरू गरेका थियौँ विशेष गरी गुम्बाहरू स्कुलहरू कति स्कुलहरू त हामीले तयार गरेको त्यो 360 भन्छ भित्रको कोठाहरू नै घुमेर हेर्न मिल्ने खालको इमेजरीहरू त्यो इमेजहरू हेरेर नै रिडिजाइनहरू गरे साथीहरूले होइन किनभने पहिले यस्तो थियो जस्तो थियो त्यस्तै बनाउने भन्ने हिसाबले अनि त्यो त एउटा भुइँचालोको हिसाबले भयो अरू चाहिँ पर्यटकहरू पनि त्यो हेरेर आएको रिभ्यूहरू हेर्दा देखिन्छ अनि आजभोलि चाहिँ अब पहिले जस्तो ट्राभल एजेन्सी थ्रु नै ट्राभल गर्नुपर्छ भन्ने चलन पनि त घटेर गयो मान्छेहरू आफै स्वेच्छाले नक्सा हेर्दै ठाउँहरू जान सक्छ एक ठाउँबाट अरू ठाउँमा बुकिङ गर्न सक्छ त्यो कल्चर पनि बढेको छ
तपाईँ आफै धेरै घुम्नु भएको छ है धेरै ठाउँहरूमा पुग्नु भएको छ एउटा दुईवटा अनुभवहरू सुनाइदिनुहोस् न त्यहाँ पुग्दाखेरिका अविस्मरणीय अनुभवहरू जसले गर्दाखेरि हामीलाई पनि जान मन लागेको छ
अहिले भर्खरै यो अस्ति न्यु इयर नेपाली नववर्षभन्दा एक दुई दिन अगाडि चाहिँ हामी काठमाडौँबाट नजिकै नबुद्ध हुँदै अनि दाप्चा भन्ने एउटा पुरानो सहर छ अनि त्यो बाटो हुँदै चाहिँ यो महाभारत ट्रेक भनेर अब यो अफिसियल्ली महाभारत ट्रेक त भन्दैन तर महाभारतको टुप्पो टुप्पो पूर्वतिर जान सकिन्छ कि भनेर एउटा आफ्नो नयाँ वर्ष पनि मनाउने र बाटो पनि हेर्ने
बाटो पहिल्याउने काम है
अलिअलि पहिल्याउने पनि होइन त्यो बाटो चल्तीकै बाटो हो पहिले चाहिँ खास हाम्रो बुवाहरू हाम्रो अग्रजहरू चाहिँ सडक नहुँदाखेरि राजधानी आउनु पर्यो भने आउने बाटोहरू त्यो बाटोहरू खोज्दै हामी हिँडेथ्यौँ त्यो मलाई एकदमै रमाइलो लाग्यो र मैले कहीँ राम्ररी भन्न पनि पाएको छैन
होइन
भन्न पनि पाएको छैन त्यो चाहिँ अब म हिमालतिर त हिँडेको हिमालको हिँडाइ र त्यो महाभारतको हिँडाइमा चाहिँ के फरक अनुभव गरेँ मैले अब हिमालको हिँडाइमा चाहिँ हिमाल देखिने एकदम अब सुन्दरता त्यहाँ आफ्नो बेग्लै खालको सुन्दरता छ यता यो महाभारत रेन्जको हिँडाइ चाहिँ कस्तो भयो भने हामी कुनै बस्तीबाट महाभारतको शिरमा पुग्यौँ अनि त्यो सिरै सिर हिँड्यौँ क्या भनेको दुवैतिरैको बस्ती हेर्न पाइने बिचबाट हिँडेको जस्तो अब हिमालतिर हिँड्दा त हामी हिमालको टुप्पोबाट हिँडेको होइन हिमालको फेदी हिँडेको फेरि फेरि हिँड्दाखेरि चाहिँ एक भाग छेकिएको एक भागतिर देखिन्थ्यो महाभारतको रेजबाट हिँड्दाखेरि चाहिँ रिचबाट हिँड्ने भने दुवैतिर देखिने अनि त्यो त कता हेरौँ जस्तो हुने क्या त्यो चाहिँ एकदमै नौलो म हिँडिरहने भए पनि मलाई एकदमै नौलो लाग्यो
कति दिन लाग्यो
यो हामीलाई 7 दिन जति लाग्यो हामी नबुद्धबाट सिन्धुलीगढी नजिकसम्म पुग्नलाई र त्यति यो अलिक व्यवस्थित पदमार्ग पनि होइन त्यो चाहिँ त्यहाँ त्यति व्यवस्थाहरू सुविधाहरू पनि थिएन अनि त्यो ठाउँको अर्को विशेषता चाहिँ यो महाभारतमा चाहिँ एकदमै धेरै चितुवाहरू रहेछ अनि हामी तेस्रो दिन
चितुवासँग
जम्कै भेट त भएन अलिक पर पर चाहिँ चितुवाहरू गएको चाहिँ देखियो अनि अलि डर पनि लाग्यो अनि त्यहाँ चाहिँ अर्को एउटा रमाइलो के हुँदो रहेछ भने लालीगुराँसहरूको त्यो फेदीमा लालीगुराँसको रुखको मुनि बाटोहरू हुने रहेछ क्या भनेको रुख अग्लो रुखहरू र एउटा राम्रो रियलाइजेसन चाहिँ मलाई के भयो भने यो महाभारत ट्रेल चाहिँ हाम्रो यो सुनगाबा लालीगुराँस यो फुलहरूको वनस्पतिहरूको अध्ययन गर्नेहरूका लागि पनि एउटा एकदमै राम्रो ट्रेल हुनसक्छ कि जस्तो चाहिँ मलाई लागेको छ
लालीगुराँस फुल्ने ठाउँलाई चाहिँ जापानमा जसरी साकुराको प्रमोसन हुन्छ नि त्यसैलाई नै युज गरेर पर्यटकहरू तान्ने पर्यटकहरूलाई आकर्षित गर्ने भनेर तिनीहरूको योजना नै बनेको छ हाम्रोमा पनि त्यस्तो योजना बन्न सक्छ कि
बन्न सक्छ अहिले हामीले यो ग्रेट महाभारत ट्रेल हेर्दाखेरि पनि करिब 2 सिजन यो रुट चलाउन सकिन्छ जस्तो अब लागेको छ एउटा चाहिँ एकदमै मनसुन सिजन मनसुनमा चाहिँ एकदमै ग्रीन हुन्छ, पानी पर्छ, जुकाहरू लाग्छ होइन, त्यो पनि एउटा होइन, त्यो पनि एउटा मजा हो नि त होइन, अब जुकासँग डराउनलाई त नहुन सक्ला, त्यो एउटा हुनसक्छ। अर्को चाहिँ जसलाई चाहिँ यो वनस्पति फुलहरूसँगको अलिकति नजिक कसलाई हुँदैन र, तर त्यो चाहिँ हुने सिजन भनेको फेब्रुअरीतिर भनौँ, हाम्रो फागुनतिरको बेलामा चाहिँ यो महाभारतको रिचे रिच हामीले हिँडाउन सक्यौँ भने त्यो एकदमै राम्रो हुन्छ। अनि अर्को चाहिँ प्रायः जसो हिमाल जानलाई चाहिँ अलि अग्लोमा जानुपर्छ नि, सर्टेन मिटरभन्दा माथि जानुपर्छ, त्यो मिटर जानलाई अलि अल्टिच्युड प्रब्लम हुने, धेरै माथिसम्म जान नसक्ने र धेरै लामो यात्रा गर्न नसक्नेहरूको लागि पनि यो महाभारत ट्रेल चाहिँ किन राम्रो हुनेछ भने त्यसको फेरिसम्म प्रायः ठाउँमा डोजरको बाटो पुगिसकेको छ होइन, तपाईँ हिँड्दै हिँड्दै जानुभयो, दुई दिन छुट्याएर म अब फर्किन्छु आज भन्नुभयो भने पनि कहीँ न कहीँबाट फर्किन मिल्ने ठाउँहरू छ। अब हिमाल पुग्नुभयो भने चाहिँ त्यो अलि सम्भावना हुँदैन, तपाईँ गइसकेपछि यात्रा नसकेसम्म बिचबाट फर्किनलाई हेलिकप्टरै चार्टर गर्नुपर्ने होइन, त्यो रिस्क फ्याक्टर उता हुन्छ भने यो रेन्जमा चाहिँ त्यस्तो हुँदैन। त्यो कारणले अघि भने जस्तो लालीगुराँसलाई त एकदमै धेरै प्रमोट गर्छ, हाम्रो त राष्ट्रिय फुल पनि त हो नि होइन।
अर्को चाहिँ अहिले पछिल्लो समय अब यो नेपालीहरूमा घुम्ने संस्कृति पनि बढेको छ, तर घुम्ने भन्ने बित्तिकै पर्यटकीय गन्तव्यहरू जुन चर्चामा छन् जस्तै एबिसी क्याम्प जाने भन्यो, पछिल्लो समय रारा जाने भन्यो, अनि एभरेस्ट बेस क्याम्प जाने, यस्ता ठाउँहरू चाहिँ धेरै चर्चामा छन्, तर लोकल ठाउँहरू त्यो बाहेक अरू ठाउँहरू चाहिँ त्यति घुम्न जानको लागि मान्छेहरू रुचाउँदैनन् वा डराउँछन्, जस्तै यो शङ्खुवासभातिर, भोजपुरतिर, त्यतातिर पनि त धेरै पर्यटकीय ठाउँहरू छन्, सम्भावना बोकेका ठाउँहरू, स्थानीय संस्कृति हेर्ने ठाउँहरू त धेरै छन् नि, त ती ठाउँहरूमा मान्छेहरूलाई पुर्याउनको लागि के गर्नुपर्छ जस्तो लाग्छ तपाईँ एज अ तपाईँ आफै पनि हिँडिराख्नुहुने भएको भएर?
एउटा चाहिँ त्यो ठाउँको कथा विशेष होइन, सबै ठाउँको चाहिँ केही न केही कथा छ, सब जहाँ मान्छे बस्छ त्यहाँ केही न केही कारणले त्यो मान्छे त्यो त्यहाँ बस्ती वा त्यो सहर त्यो गाउँ बनेको हुन्छ। त्यसको मैले भन्ने गर्छु कि त्यो सहरको कथा, सहरको कथा नै हामीले राम्रोसँग पढ्न सकेको छैनौँ होइन, एक्लै अर्कालाई सुनाउन सकेको छैनौँ। अनि जति पनि अहिले पर्यटकीय सहरहरूको कुरा गर्नुभयो, रारा, एभरेस्ट, एबिसी, त्यो पनि त कथाका कारणले गर्दा हो नि, त्यहाँको सुन्दरता सँगसँगै त्यहाँको केही न केही कथाहरू छ, त्यो कारणले गर्दा हो। पहिलो कुरा चाहिँ कथै मान्छेले थाहा पाउनु पऱ्यो, कथाले मात्र फेरि नहुने रहेछ, जाँदाखेरि केही न केही सामान्य सुविधा त मान्छेलाई चाहियो, खाने ठाउँ चाहियो, बस्ने ठाउँ चाहियो, अलिकति सरसफाइ चाहियो, त्यो दुईवटा चिज मिलाउन सक्यो भने, अब यस्तो भन्दिनँ कि म पनि हरेक ठाउँमा एकदम ठुला ठुला पाँच तारे होटेलहरू चाहिन्छ, त्यस्तो होइन। अहिले जति पनि हाम्रो सानो सानो गाउँहरू छन्, सहरहरू छन्, त्यहाँ चाहिँ सानो घरवास भन्छ, घरमा सामान्य पाहुनाहरूलाई राख्ने, अतिथिहरूलाई राख्ने त हाम्रो पुरानो चलनै हो नि होइन, त्यही चलनलाई चाहिँ हामीले अलिकति प्रोफेसनल्ली पस्किन सक्यौँ भने, यो ठाउँमा सुविधा छ है भन्न सक्यौँ भने मात्रै पनि त्यो फ्लो चाहिँ बाँडिन सक्छ होइन। एकै ठाउँमा भिड लाग्ने भन्दा पनि फरक फरक ठाउँमा मान्छेको सुविधा हुन्छ, र तपाईँ पूर्वतिर विराटनगरतिर हुनुहुन्छ भने किन यता आउनु पऱ्यो, उतै भोजपुरतिरै घुम्न जाँदा भइहाल्यो नि होइन, वा काठमाडौँको मान्छे रारा किन जानु पऱ्यो होइन, जाँदा त हुन्छ तर त्यो जस्तै अर्को सुन्दर ठाउँ छ भने त्यता जाँदा पनि भयो नि, एउटा त्यो कुरा। अर्को चाहिँ अहिले चाहिँ गाउँपालिका नगरपालिका स्वायत्त भएको छ, उनीहरूले आआफ्नो ठाउँको आआफ्नो किसिमले प्रवर्धन गर्नुपर्छ र सामान्य कुरा चाहिँ गर्नुपर्छ। जस्तो हामी अस्ति महाभारत रेन्ज गयौँ, बिचमा डोजरले बाटो काटेको छ, अब कता जाने होइन, यता जाने उता जाने भन्ने एउटा सानो बोर्ड त गाउँपालिकाहरूले राखिदिनु पऱ्यो नि होइन, नभए सामान्य मान्छे हिँड्नलाई पनि, पर्यटकै हिँड्नु परेन, गाउँकै मान्छे हिँड्नलाई पनि यो बाटो चाहिँ जङ्गल जाने, यो बाटो चाहिँ घर जाने, यो बाटो चाहिँ बस पार्क जाने भन्ने खालको सामान्य साइनेजहरू होइन, त्यस्तो खालको इनिसिएटिभ चाहिँ कति खर्च पनि लाग्दैन नि, त्यस्तो खालको इनिसिएटिभ भयो भने चाहिँ मान्छेहरू जान सक्छ। अर्को एउटा इन्ट्रेस्टिङ कुरा तपाईँले पनि रियलाइज गर्नुभयो होला, नेपालको हरेक चुचुरोमा मन्दिर होस् वा केही न केही होस्, केही न केही भूमि पूजा होस्, यस्तो ठाउँहरू छ र त्यो स्थानीयहरूले आफ्नो किसिमले पहिल्यैदेखि नै परापूर्वकालदेखि नै मान्दै आएको छ, त्यसलाई पनि हामीले कथाको रूपमा चाहिँ पस्किन सक्यौँ भने तत्काल अरू ठुलो पर्यटकीय योजनाहरू बनाउन नसके पनि धार्मिक पर्यटनको हिसाबले चाहिँ विभिन्न सानसानो ठाउँहरू पनि प्रवर्धन गर्न सकिन्छ।
हाम्रोमा चाहिँ ग्रामीण पर्यटन प्रवर्धन गर्ने भनेर चाहिँ भनिन्छ, तर त्यो भने अनुसारको कार्यान्वयन चाहिँ हुन सकेको छैन नि। ग्रामीण पर्यटन भने चाहिँ भर्खरै हामीले कुरा गऱ्यौँ, भोजपुर संखुवासभा पाल्पा नै पनि त्यति प्रवर्धन हुन सकेको छैन, मान्छेहरू जाँदैनन्। जति पोखरा जान्छ त्यति त पाल्पा जाँदैनन्, नुवाकोट जाँदैनन् नि त। ती ठाउँहरूलाई चाहिँ कसरी राइजमा लिएर आउने, कसरी पोखरा जस्तै चर्चित कसरी बनाउने भनेर सोध्नु भएको।
पोखरा जस्तै सबै ठाउँ भयो भने त फेरि त्यति राम्रो पनि नहोला। पोखराको आफ्नै विशेषता छ, पाल्पाको आफ्नै विशेषता छ, हरेक ठाउँ विशेषको विशेषतालाई चर्चामा ल्याउनु पर्यो पहिलो कुरा। अब चर्चामा आयो भोलि टन्न मान्छे आए, दुई बस मान्छे आयो भने गाउँमा अटाइ नअटाइको हो हल्ला हुन थाल्यो, म्यानेज गर्न नसक्ने भयो भने त फेरि अर्कोचोटिदेखि त्यहाँ मान्छे जाने स्थिति हुँदैन। त्यो कारणले चाहिँ जति चर्चा हुँदै जान्छ ठाउँहरूको त्यही अनुसारको सुविधाहरू अलिकति व्यवस्थापकीय कुराहरूमा पनि हामीले ध्यान दिन सक्यौँ भने, र म तपाईँलाई एउटा उदाहरण दिन सक्छु, यो अन्नपूर्ण रेन्जमा चाहिँ जुन सर्किटमा जुन अहिले बाटो खुल्यो, बाटो खुलिसकेपछि चाहिँ धेरै गुनासोहरू आयो अब यो वैकल्पिक मार्ग खोज्नुपर्छ भनेर। अनि त्यहाँ चाहिँ अहिले एउटा नयाँ बाटो खोलिएको छ, नयाँ त नभनौँ धेरै वर्ष भइसक्यो, यो धौलागिरी अन्नपूर्ण कम्युनिटी ट्रेक भन्छ त्यो। त्यो कम्युनिटी ट्रेकमा चाहिँ अहिले 40 जनाभन्दा बढी मान्छे राख्नु सम्भव छैन। अब त्यो चर्चा हुँदै गएपछि त्यसको मान्छेको फ्लो बढ्दै गएपछि त समुदाय आफै तयार हुनु पऱ्यो, त्यहाँ 40 होइन 50 जना 60 जना राख्न सक्ने इन्फ्रास्ट्रक्चर बढाउन सक्ने खालको सुविधाहरू थप्नु पऱ्यो। भन्न खोजेको चाहिँ चर्चा कथाको माध्यमबाट चर्चाहरू ल्याउन सकिन्छ, तर चर्चा सँगसँगै नै सामान्य सुविधाहरू चाहिँ बढाउनलाई त्यो ठाउँहरू त्यो समुदायहरू तयार हुनुपर्छ।
सिन्धुली यात्रा पनि धेरै गरिराख्नुहुन्छ तपाईँ, सिन्धुलीकै पनि भएको भएर काठमाडौँबाट साइक्लिङ गरेर सिन्धुली जाउँ भनेर वर्षेनी गर्दै हुनुहुन्छ है, गएको वर्ष यसपालि
दुई वर्षदेखि गर्न थालेछौँ। खासमा चाहिँ के रियलाइज भयो भने यो पूर्व जाने बाटो जुन अहिले बिपी हाइवे भनेर बनेको छ त्यो बाटो अलि छोटो छरितो होइन अलि राम्रो, अनि ठाउँ ठाउँमा सेल्फी डाँडा हजुरले पनि सुन्नुभएको छ सेल्फी डाँडाहरू होइन, त्यसको लागि त्यसको चर्चाहरू त्यसको कथाहरू बाहिर आइरहेको थियो। अनि गाडीमा जानेहरूको लागि त त्यो सुविधा भइ नै हाल्यो, तर अब साइकलमा पनि अलिकति काठमाडौँमा एकदमै धेरै साइकल प्रेमीहरूको संख्या बढेको छ, र विशेष गरी शनिबारे साइकलहरू भन्छु म, भनेको फुर्सदमा साइकल चलाउनेहरू अनि यसो डाँडापाखाहरू जानेहरू पनि संख्या बढेको छ। अनि त्यो अडियन्सलाई टार्गेट गरेर चाहिँ यदि हामीले काठमाडौँदेखि सिन्धुलीगढीसम्म सिन्धुलीगढीको जुन ऐतिहासिक महत्त्व छ त्यसलाई अलिकति प्रमोट गर्न सकिन्छ कि भनेर राइट टु सिन्धुलीगढी भनेर सुरु गरेको, राम्रो रेस्पोन्स। पहिलो वर्ष 82 जना हामी साइकलहरू थियौँ, गएको वर्ष 115 जना थियौँ, र हरेक वर्ष चाहिँ त्यसको स्ट्रेच बढाइ पनि रहेछौँ। पहिलो वर्ष 1 रात 2 दिनको गरेको थियौँ, गएको वर्ष 2 रात 3 दिनको गऱ्यौँ, र यो वर्ष चाहिँ डिसेम्बरतिर जनकपुरसम्म लान लागेछौँ। सो काठमाडौँ सिन्धुलीगढी सिन्धुलीमाढी हुँदै जनकपुरसम्मको यो यात्रा हुन्छ, करिब 225 किलोमिटरको यात्रा। यसले चाहिँ किन साइकल यात्रा भन्नु होला, यसले चाहिँ हाम्रो आन्तरिक होइन पर्यटकहरू काठमाडौँको मान्छेहरूलाई चाहिँ सिन्धुली हुँदै जनकपुरसम्म लान सकिने, र साइकल जाँदा चाहिँ साइकल अलिक स्लो जान्छ क्या, अनि उसले चाहिँ अलिक फोटोसोटो खिच्दै होइन ठाउँहरू हेर्दै, अनि त्यसको डिजिटल फुटप्रिन्ट पनि बढ्ने भयो, फोटोहरू फेसबुकमा आउँछ, इन्स्टामा आउँछ, म्यापहरू आउँछ, अनि त्यो ठाउँको चाहिँ कथाहरू पनि आउने भयो। सँगसँगै त्यसले चाहिँ लोकल फुड लोकल कल्चर समुदायलाई पनि ए यहाँ पनि मान्छेहरू आउन सक्ने रहेछन्, पर्यटकहरू आउन सक्ने रहेछन्, यो चाहिँ एकदमै नयाँ ठाउँ हो नि त। जनकपुर त पर्यटकीय हिसाबले पुरानो ठाउँ भयो, तर सिन्धुलीगढी सिन्धुली जाने बाटोहरू धुलीखेलबाट उता कटेपछि त एकदमै नयाँ ठाउँहरू भयो। त्यो समुदायलाई पनि अब ल पाहुना आउँछन् घर तयार गर्नुहोस् भन्नुभन्दा पहिले पनि त कस्ता मान्छे आउने रहेछन् भन्ने एउटा हेर्ने मौका जस्तो यसले दिइराखेको छ, र त्यो मेसेजले चाहिँ अनि त्यहाँको अलिकति व्यापारहरू पनि बढ्ने होइन, अलिकति आर्थिक रूपमा पनि त्यसलाई फाइदा हुने भनेर यो खालको एउटा क्याम्पेन जस्तो हामीले गरिरह।
बाटोको हिसाबमा कतिको सुरक्षित छ साइक्लिङ गर्नको लागि काठमाडौँबाट जनकपुर?
त्यो सामान्य अरू दिनमा ओहो यो त साइकलमा जान सकिँदैछ भनेर जानु भनेको चाहिँ अलिक आँटै चाहिन्छ, किनभने बाटो
सानो छ,
ट्राफिकको पनि अलिक फ्लो एकदमै धेरै छ, तर हामीले जुन बेला अर्गनाइज गरेर इभेन्ट गरेको हुन्छौँ त्यो बेलामा चाहिँ हामी वान वे ट्राफिक कन्ट्रोल गर्ने हुनाले चाहिँ त्यो बेला चाहिँ सुरक्षित रूपमै जान सकिन्छ, र यो चाहिँ यो लामो यात्रा हुनाले अलि उकालो ओरालो पनि बढी हुनाले 225 किलोमिटर भनेको नटजोक यसको लागि चाहिँ अलिकति पूर्वाभ्यास पनि गर्नुपर्छ यो इरेगुलर काठमाडौँमा साइकल चलाउनेहरूले गर्न सक्नुहुन्छ होइन गएको वर्ष पनि 115 जनामा 11 जना महिला हुनुहुन्थ्यो 4-5 जना विदेशी साथीहरू पनि हुनुहुन्थ्यो यो सबैले सक्सेसफुल्ली कम्प्लिट गर्नुभयो तर मेरो सजेसन चाहिँ अलिकति प्र्याक्टिस चाहिँ आजदेखि गर्नुपर्छ अर्को वर्षको लागि हो भने अनि मात्रै सम्भव छ
कति ठाउँ घुम्नु भएको छ कामै अघि बाहिर कुरा भएको थियो अफ इयरमा हाम्रो आजकल त काम नै हिँड्ने भएको छ भनेर भन्दैन
घुम्ने काम नै गर्न थालेको छु आज पहिले चाहिँ कामले गर्दा अलिअलि ठाउँ घुमेपछि चाहिँ अब घुम्ने काम आयो भने चाहिँ प्राथमिकतामा सबभन्दा पहिले चाहिँ घुम्ने काम चाहिँ गरिहाल्यो
यस्तो हुँदो रहेछ कि एकचोटि घुमेपछि त्यो घुम्ने लत लाग्दो रहेछ अनि आफूले गरिराखेको काम छोडेर घुम्नतिर मात्रै लाग्ने एक थरी मान्छेहरू भेटेको छु मैले त्यसमा तपाईँ पनि पर्नुहुन्छ
त्यसमा अलिअलि म पनि पढ्छु तर म चाहिँ आजभोलि घुमेर यही नक्साङ्कन गर्ने समुदायलाई अलिअलि तालिमहरू आफूले जानेको सिपहरू सिकाउने अनि सँगसँगै चाहिँ स्थानीय रूपमा उत्पादन हुने सामानहरूको चाहिँ प्रवर्धन गर्नलाई सहयोग गर्ने अनि यही होमस्टेहरूको तालिमहरू दिने खालको कामहरूमा पनि आफूलाई अलिकति इन्गेज गर्न थालेको छु ताकि म मात्रै घुमेर त के हुन्छ र होइन मैले आफूले इन्टरटेन गर्ने बाहेक मैले केही कुराहरू कन्ट्रिब्युट पनि गर्न सक्छु कि भनेर त्यस्तो खालको कामहरू गरिरहेछु घुमिरहेछु पछिल्लोचोटि तराईतिर पनि अलिअलि जान थालेको छु यसपालि जनकपुरको साइकलको तयारीको स्वरूप भनेर धेरैचोटि गइसकेँ र जनकपुरको पनि त्यहाँको खानाहरूको बारेमा त्यहाँको कल्चरको बारेमा त्यहाँको आर्टको बारेमा म्यापिङहरू गर्ने त्यहाँको कथाहरू ल्याउने खालको कामहरू पनि गर्न लाग्छौँ
धेरै सुन्दै आएको छ यो जुन पर्यटकीय गन्तव्य नयाँ गन्तव्यहरू खोजी गर्ने नयाँ गन्तव्यहरू प्रवर्धन गर्ने भनिन्छ अनि जब पर्यटकहरू त्यहाँ पुग्छन् पर्यटकहरू आन्तरिक पर्यटकहरू नै पुग्दाखेरि पनि पूर्वाधारहरू चाहिँ बनिसकेका छैनन् बनिसकेका हुँदैनन् त्यहाँ पुगेपछि भनेको जस्तो खानेकुरा नपाउने बस्ने ठाउँ नपाउने त्यस्तो गुनासोहरू धेरै आउने गरेको छ
गुनासोहरू छ अब यो पर्यटकीय पूर्वाधारको पनि विभिन्न क्याटेगोरीहरू छ अब त्यसमध्ये कुन क्याटेगोरीको पर्यटकहरू चाहिँ तपाईँ नयाँ गन्तव्यमा लाँदै हुनुहुन्छ भन्ने कुराले पनि फरक पार्ने भयो अब सामान्यतया मलाई चाहिँ मेरो अनुभवले चाहिँ के भन्छ भने यदि हामी नयाँ गन्तव्यहरू छान्दैछौँ प्रवर्धन गर्न लाग्दैछौँ भने चाहिँ त्यसमा पहिले हामी आफू स्थानीय रूपमै त्यो कतिको तयार छ भनेर पटक पटक टेस्ट नगरिकन विदेशी पर्यटक वा अरू महँगो पैसा तिर्न तयार हुने पर्यटकहरू लानु त्यति स्वाभाविक हुँदैन जस्तो अहिले हामीले ग्रेट महाभारत ट्रेल भनेर हेऱ्यौँ ठाउँहरू छ तर हामी घर घरमा गएर हामीलाई बास दिनुहोस् भनेर बास मागेर बसेछौँ उहाँहरू जस्तो ठाउँमा बस्नु भएको छ त्यसै ठाउँमा बसेछौँ अब त्यो चाहिँ केही पटक त्यसरी गर्दै गएपछि त्यहाँ अलिकति इन्फ्रास्ट्रक्चर सुविधाको हिसाबले होमस्टे होला उहाँहरूलाई अलिकति तालिम होला त्यो चिजहरू गराइसकेपछि मात्रै भनौँ न औपचारिक रूपमा यो बाटो खुलेको वा यो पर्यटकीय क्षेत्र चाहिँ खुला गरिएको भनेर खुला गर्नु चाहिँ राम्रो हुन्छ होइन भने चाहिँ एउटा सामान्य आधारहरू नभइकन चाहिँ यहाँ मान्छे आउनुहोस् हामी जति पनि मान्छे राख्छौँ भन्नु चाहिँ त्यति राम्रो त्यसले राम्रो म्यासेज दिँदैन त्यसले त अझ ब्याकफायर गर्न सक्छ मान्छे गए राम्रो सुविधा सामान्य सुविधा पनि भएन अब खोजेको जस्तो सुविधा उहाँहरूले पाउनु भएन भने त त्यहाँ फेरि फर्केर मान्छे जाँदैन यो त मार्केटिङ गरे जस्तै हो नि तपाईँले दिन्छु भनेको सेवा दिनु भएन भने त मान्छे फेरि फर्केर आएर त्यो सेवा लिन आउँदैन सो त्यो खालको एउटा तयारी चाहिँ हाम्रो हुनुपर्छ र त्यसमा म विशेष गरी के देख्छु भने हाम्रो स्थानीय युवाहरूले त्यसमा अलिकति बढी रोल प्ले गर्न सक्छ भनेको जुन ठाउँलाई प्रबोधन गर्न हामी चाहिरहेका छौँ जुन ठाउँको हामी प्रबोधन गर्न कोसिस गरिरहेछौँ त्यहाँ चाहिँ युवाहरूको सहभागिता एकदमै न्यून देखिन्छ अहिले होइन तर अब युवाहरूलाई त्यहाँ यस्तो खालको कामहरूमा इन्गेज गराइयो भने त्यसले चाहिँ अब समृद्धिको यहाँ भाषण भइरहेछ समृद्धितिर पनि लान सकियो र युवाहरूलाई इन्गेज पनि गराउन सकियो होइन स्थानीयलाई नै इन्गेज गराउन सक्यो स्थानीयलाई इन्गेज नगराएर स्थानीयलाई फाइदा नहुने खालको पर्यटनले चाहिँ अल्टिमेटली कसैलाई पनि फाइदा गर्दैन यहाँ भनिएको ठाउँमा झ्याम्किझ्याम 5-स्टार होटेल खोलेर मात्रै हुँदैन सो त्यो चाहिँ बोथ साइड भनौँ न सो स्थानीय पनि तयार हुनु पऱ्यो र स्थान पनि तयार हुनु पऱ्यो
धेरै ठाउँहरू पुग्नु भएको छ, जाउँ जाउँ फर्केर गइराख्न मन लाग्ने त्यस्तो ठाउँ कुन छ?
आजभोलि त सिन्धुली जाउँ जाउँ लाग्छ सिन्धुली जाउँ जाउँ लाग्छ। पूर्वतिरको पनि केही रमाइलो ठाउँहरू मलाई एकदमै जान्न छ, जस्तो दोलखाको लादुकहरू, सिङ्गटी भन्ने ठाउँहरू, जुन चाहिँ बारपा यो भुइँचालोपछि अलिक बढी क्षतिग्रस्त पनि भयो, त्यसपछि यो बिगु गुम्बा भन्ने ठाउँहरू जसको धेरै चर्चा पनि छैन तर काठमाडौँबाट अलि नजिक पनि छ, अनि पछि म व्यक्तिगत रूपमा पनि केन्द्रबन्दी भएको कारणले गर्दाखेरि पनि बारपाकसँग धेरै नजिकबाट जोडिएँ। बारपाक पनि मलाई एकदमै रमाइलो लाग्छ, पटक पटक आफू पनि गइराखेको छु, अरूहरूलाई पनि जान भन्छु। त्यसपछि लमजुङको लमजुङ वरिपरि चाहिँ एकदमै राम्रो राम्रो होमस्टेहरू छ, काउले पानी भन्ने ठाउँमा त्यो त नम्बर वान नै होमस्टे हो, होइन त्यस्तो खालको ठाउँहरू जान सकिन्छ फर्केर। अब पश्चिमतिर रारा, अफकोर्स राराको त होइन रारा छोड्नै मिलेन, त्यो बाहेक पनि अझ पश्चिमतिर यो हाम्रो यो नेपाली भाषाको उद्गम स्थल भन्छ सिन्जा भ्याली होइन, सो अहिले सिन्जा गाउँपालिका भएको छ, त्यो एरिया पनि एकदमै राम्रो छ। अब तपाईँले भन्नुभयो जस्तो सुविधा के छ कसो छ भन्ने कुरा सेकेन्डरी कुरा हो, त्यो ठाउँ अनुसार पहिले नै बुझेर कस्तो ठाउँमा कसरी जाने भन्ने कुराहरू बुझ्नु आवश्यक छ। र 2012 यता मैले धेरै ठाउँमा विचार गर्दाखेरि अब जाने सुविधाहरू पनि अलिक धेरै बढिसक्यो होइन, सामान्य बर्खा सिजन बाहेक अरू सिजनमा प्राय ठाउँहरूमा गाडीहरू होइन बसहरू पुगेको छ, त्यसरी पनि अनि त्यसपछि पैदल यात्रा वा अरू खालको यात्राहरू सुरु गर्न सक्ने ठाउँहरू छ।
अहिलेसम्म तपाईँले नबिर्सिनु भएको कुनै त्यस्तो घटना छ कुनै ठाउँमा जाँदाखेरि?
यो ग्रेट हिमालयन ट्रेल गर्दाखेरि सुरुको यो 15-20 दिन त एकदमै दुःख भयो होइन, अब म पनि यता अलि भित्री मधेसतिरको मान्छे, हिमालतिर हिँड्नुपर्ने, हिउँकै हिउँ बाटो हिँड्नुपर्ने, अलि मेरो लागि होइन कि क्या हो जस्तो लागेको थियो, तर 25 दिनपछि चाहिँ मलाई अलिकति कन्फिडेन्स भयो र अब यो अब हिँडि त हाल्यो, अब बिचबाट फर्क्यो भने त झन् लाज पो हुन्छ कि क्या हो भनेर
25 दिनसम्म पनि हिँडाउनु भयो है आफैले
जबरजस्ती हिँडाएपछि, अनि त्यसपछि चाहिँ बल्ल अनि मैले अलिकति बढी त्यो भनौँ न आफूलाई कन्फिडेन्स फिल गरेको हो। त्यही यात्राको बेलामा चाहिँ हामी रुकुम डोल्पाको बोर्डरमा चाहिँ लगातार 2-3 दिन हराएको छौँ क्या, अनि अब हामी त्यतिखेर 12-13 जना थियौँ, 12-13 जना हुँदा पनि अब वेल क्युब होइन हामीसँग जिपिएस पोइन्ट यो त्यो सेटेलाइट फोन हुँदा पनि हामी त्यो हराएको देख्दा चाहिँ त्यो 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 बेला अब अहिले त रमाइलो लाग्छ सुनाउँदाखेरि, त्यो बेला चाहिँ एकदमै अत्यास लागेको थियो होइन, अत्यास लागेको थियो अब यत्रो दिनसम्म नहराएको होइन, फेरि हामी डोल्पा पुग्दाखेरि त 60-65 दिन क्रस गरिसकेको बेला थियो, अब त यहाँबाट फर्किँदै क्या हो जस्तो त्यस्तो लागेको थियो, त्यस्तो खालको सम्झनाहरू छ। अनि अस्ति भर्खरै पनि यही यो महाभारत ट्रेलमा पनि एक दिन चाहिँ हामी ठाउँ नपाएर ठाउँ अलमल लिएर 45 किलोमिटर जति हिँडेछौँ। 45 किलोमिटर भनेको तपाईँ अनुमान गर्न सक्नुहुन्न, सामान्यतया हिँड्ने भनेको एक दिनमा बढीमा 20 किलोमिटर हो होइन, भनेपछि हामी 2.5 दिन जतिको हिँडाइ त एकै दिनमा हिँडिसक्यौँ। त्यो दिन पनि राति पख अन्तिम चरणमा चाहिँ हामी बाटो भुलेर बाटो नै अब 100% बाटो भुलिसक्यो, अब कुनै उपाय छैन, अनि त्यसपछि फेरि पानी पऱ्यो, त्यो मलाई चाहिँ बाटोमा पानी परेपछि चाहिँ अलिक दिक्क लाग्छ, भनेपछि अब जिउ बित्छ होइन, अनि झन् साँझ हुँदै गएपछि चाहिँ अनि अलिक एकदम डर पनि लाग्यो, फेरि दिउँसोतिर चित्तोसित अनि सातो पुत्लो गएर फोन पनि लाग्दैन, अब कहाँ बस्ने ठाउँ टुङ्गो पनि छैन, फेरि हामी यो ट्रेलमा चाहिँ एकदमै घरहरूमै बस्ने हिसाबले टेन्टहरू नबोकिकन गएको थियौँ, अनि त्यसपछि पनि मलाई अलिकति कन्फिडेन्स भएन यो पानी पर्ने सिजनमा चाहिँ अलिक हिँड्न हुन्न कि क्या हो भनेर, त्यस्तो खालको अनुभवहरू यस्तै हो।
हामी यात्रा अनुभव सुन्दैछौँ सौरभ ढकालको, यात्रा अनुभव भन्दा पनि आज अलिकति धेरै व्यवस्थापकीय कुराहरू पनि गऱ्यौँ, त्यसलाई अलिक ठुलो ठुलो कुराहरू यात्रामा कार्यक्रमको लागि समय दिनुभयो, मैले सोध्न छुटाएका केही भन्नुपर्ने कुराहरू थियो?
धन्यवाद अनुभव सुनाउने मौका दिनुभयो।
उहाँ हुनुहुन्थ्यो विभिन्न गन्तव्यहरूमा पुग्नको लागि बाटोहरू पहिल्याउने एकजना यात्री, हामीसँग आफ्ना यात्राका अनुभवका बारेमा कुराकानी गर्दै। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत कार्यक्रम यात्रा सुनिरहनु भएको छ। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम यात्रामा तपाईसँगै छु म रूबिना श्रेष्ठ। यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं। तपाईलाई कार्यक्रम यात्राका बारेमा केही भन्न मन लागेको छ? वा यात्रा अनुभव पर्यटकीय स्थानबारे जानकारी दिन मन लागेको छ, तपाईंको अनुभव र विचारसँगै कार्यक्रम यात्राका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने हाम्रो इमेल ठेगाना bn@unn.com.np मा पठाउन सक्नुहुन्छ। यस्तै हाम्रो आईभीआर 01500019 मा पनि आफ्नो भनाई रेकर्ड गराउन सक्नुहुन्छ। साथै 35566 मा एसएमएस पठाएर पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। आजका लागि हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत कार्यक्रम यात्राको समय सकिने लागेको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र म रुबिना श्रेष्ठ पनि बिदा हुन्छौं। नमस्कार।